रूपान्तरण कार्यक्रमबाट प्राविधिक सहकर्मी सुरेन्द्र पौडेल र प्रस्तुतकर्ता मुकुन्द भण्डारीको यहाँहरूलाई नमस्कार। स्थानीय तहको विकास निर्माणका साथै अर्थपूर्ण सहभागिताको अभ्यास, लैंगिक सशक्तिकरण, समता र समावेशिताका विषयमा चर्चा गर्न यो कार्यक्रम प्रस्तुत हुँदै आइरहेको छ। हरेक सोमबार बिहान 8:30 प्रस्तुत हुने रूपान्तरण कार्यक्रम मीडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू एफएम 98, 100 र 103 MHz सुन्न सकिन्छ। साथै अनलाइन रेडियो नेपाल .gov.np मार्फत लाइभ सुन्न र डाउनलोड गर्न पनि सकिन्छ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लाको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी। अध्यक्षजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद छ। यो नेपालकै लोकप्रिय संचार माध्यम रेडियो नेपालमा जुन अवसर दिनुभएको छ र यसको लागि रेडियो नेपाल परिवारलाई धन्यवाद दिन चाहन्छु।
डोटी जिल्लाको दुर्गमय क्षेत्र भनेर चिनिन्छ, सायल गाउँपालिका, त्यसको अध्यक्ष हुनुहुन्छ। त्यहाँका समस्याहरू के छन्?
विशेष गरी डोटी जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र गाउँपालिका यो सायल गाउँपालिका पर्दछ। त्यसमा थुप्रै समस्याहरू छन्। भौतिक पूर्वाधारहरू जस्तो बाटोघाटो, सड़क अहिलेसम्म पनि नपुगेको, बिजुली बत्ती नपुगेको र अरू भौतिक संरचना, स्वास्थ्य, शिक्षा, स्वास्थ्यका भवनहरू नबनेको, यस्तो अवस्था साइली गाउँपालिकाको रहेको छ।
हिजोको दिनमा पनि जुन विकास नभएका गाविसहरू थिए ती पनि यहाँकै पालिका अन्तर्गत परे होइन?
हामीसँग भएको जम्मा 6 वडा छन्।
हजुर,
त्यसमा पुराना चाहिँ 4 गाउँपालिका मिलेर साइल गाउँपालिका बनेको छ र अहिले पनि भौतिक संरचना, भौतिक विकासको ले नछोएको गाउँपालिकाभित्र पर्दछ। सबैभन्दा पहिला त अहिले पनि हामी धेरै वडामा चाहिँ 6 मात्रै हामी मोटर बाटो हिँड्छौँ र 6 हामी पैदल बाटो हिँड्छौँ र कच्ची सडक एउटा ठुल्ठुला खोलाले गर्दाखेरि यातायात अवरुद्ध हुन्छ र त्यसै यो भौतिक संरचना अन्तर्गत बाटो पनि नभएको, बिजुली बत्तीले नछोएको, स्कूलको पूर्ण रूपमा विकास भइ नसकेको, भौतिक बिल्डिङहरू नभएको, स्वास्थ्यका भवनहरू अहिलेसम्म बनिन सकेको अवस्थामा, गाह्रो अवस्थामा हामीले काम गरिरहेको छ।
त्यो क्षेत्र विकास नहुनुको कारण के हो? खास केही समस्याहरू छन् त्यस्ता?
विकास नहुनु र त्यहाँका समस्यालाई सम्बोधन गरेर जुन राज्यले गर्नुपर्ने पहल हो त्यो भइरहेको छैन र हामीसँग भएका जुन कच्ची सडकहरू छन्,
हजुर,
त्यो कच्ची सडकहरू बर्खाको समयमा सबै पूर्ण रूपमा बग्ने, भत्किने, पहिरो जाने कारणले गर्दाखेरि 6 यातायात अवरुद्ध हुन्छ र 6 हामीले त्यो बाटोहरू करोडौं रुपियाँ खर्च गरेर त्यो बनाउँछौं, फेरि हरेक असारदेखि त्यो भत्किन सुरु हुन्छ, भत्किन्छ, बाटो बनाउँछौ त्यो पूर्ण रूपमा भत्किन्छ, बाटो बनाउँछौ पूर्ण रूपमा भत्किन्छौ, यस्तो समस्याले गर्दाखेरि पूर्ण रूपमा विकास भइसकेको छैन। अन्य अप्ठ्याराहरू पनि छन्। शिक्षाको क्षेत्रमा पनि पर्याप्त मात्रामा शिक्षाको जुन बिल्डिङहरू बन्नुपर्ने हो, कक्षाको रूमहरू बन्नुपर्ने हो, त्यो पनि बनिन नसकेको अवस्था छ। अहिले पनि धेरै स्कूलहरूमा कक्षा कोठा भवनको आवश्यकता छ। स्वास्थ्य भवनको अहिलेसम्म बनिसकेको छैन, भाडामा लिएर हामी काम गरिरहेका छौँ र अरू थुप्रै पूर्वाधार छ, त्यसमा पनि पूर्ण रूपमा विकास नभइसकेको अवस्था छ। यो गर्भवती महिलाहरू जुन चाहिँको ठूलो समस्या छ, एउटा समस्या भौगोलिक रूपमा टाढा भयो, सदरमुकासँग हामी टाढा भयौँ, बाटोघाटोको कारणले गाह्रो भयो र यो कारणले गर्दाखेरि, र अर्को तेस्रो कुरा चाहिँ हामीसँग भएको जुन 6 जुन बर्थिङ सेन्टर बनिसक्नुपर्ने हो त्यो पनि बनिसकेको अवस्थामा यो गर्भवती महिलाहरूलाई पनि जुन दिनुपर्ने सेवा सुविधा हो त्यो दिइसकेका छैनौँ। तर साइल गाउँपालिकाले हामी निर्वाचित भइसकेको अवधि छ। यो अवधिमा मैले यो महिला दिदीबहिनीहरूको पीड़ालाई देखेर मैले हामीले केही निर्णयहरू गर्यौं, जुन चाहिँ यो सुतकरीको व्यथा लागिसकेपछि गाउँमा चाहिँ एम्बुलेन्सको लागि गाडीको लागि चाहिँ ऋण खोज्नुपर्ने अवस्था थियो। त्यसले गर्दाखेरि हामीले चाहिँ गर्भवती महिलाले निशुल्क रूपमा नजिकको स्वास्थ्य संस्था, बर्थिङ सेन्टर वा जिल्ला स्थित जिल्ला अस्पतालमा जानु पर्यो भने निशुल्क एम्बुलेन्सको व्यवस्था हामीले गरेका छौँ र यस वर्ष हामीले थप प्रदेश सरकारसँगको साझेदारीमा यो सुत्केरी महिलाको स्याहार र बच्चाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर हामीले पोषण कार्यक्रमहरू पनि चलाउँदैछौँ।
हजुर,
यसरी यो गर्भवती महिलाको समस्यालाई गाउँपालिकाको तर्फबाट जुन सम्बोधन गर्नुपर्ने कुरा छ त्यसमा निरन्तर चिन्तित भएर बढीभन्दा बढी उनीहरूको स्वास्थ्य सुधारको लागेर उहाँहरूलाई सेवा सुविधा दिने कुरामा गाउँपालिका चिन्तित भएर काम गरिरहेको अवस्था छ। सुत्केरी महिला यदि उनीहरूलाई व्यथा लाग्यो, यदि उहाँहरूले नजिकको स्वास्थ्य संस्था जान चाहनुहुन्छ भने बाटो पुगेको ठाउँसम्म साइली गाउँपालिकाको एम्बुलेन्सलाई फोन गर्यो भने निशुल्क रूपमा हामी उद्धार गरेर स्वास्थ्य संस्थामा पुर्याउँछौँ।
यी त समस्याहरू भए, यी समस्याहरूलाई अब समाधान गर्नुपर्ने हुन्छ। यहाँ पालिकाको अध्यक्ष पनि हुनुहुन्छ, होइन, यी समस्या समाधान गर्नको लागि के कस्ता प्रयासहरू गर्नुभएको छ यहाँले?
त्यो त यो स्वास्थ्य ठूलो समस्याको रूपमा पनि छ। दुर्गम क्षेत्र बाहनाताले पनि र सदरमुकामै आउनु पर्यो भने ठूलो खर्च बेर्नुपर्ने हुन्छ।
हजुर,
र म निर्वाचित भइसकेपछि मैले 3 हेलिकप्टर सेवा उपलब्ध पनि गराएको छौँ नेपाल सरकारसँग कुरा गरेर। बर्खाको समयमा एकदम तुरन्तै रेस्क्यु र तुरन्तै उपचारमा एडभान्स ठाउँमा लैजानु पर्ने अवस्था भएको ठाउँमा 3 चाहिँ मैले हेलिकप्टर सेवा पनि उपलब्ध गराएको छु त्यहाँका सुत्केरी महिला र अरू समुदायमा। त्यसैले यो समस्या छ, त्यसैले हामीले यसलाई रणनीतिक रूपमा स्थायी समाधानको लागि काम गरिरहेका छौँ। पहिलो कुरा, हामी 6 बर्थिङ सेन्टर विस्तार गर्न प्रयास गरिरहेका छौँ। हामीले गत साल चाहिँ साइल गाउँपालिका वडा नम्बर 2 चाहिँ बर्थिङ सेन्टर स्थापना गर्यौँ। अब 5 र 6 जहाँ चाहिँ बर्थिङ सेन्टर सेवा नभएको ठाउँमा हामी यो वर्ष कार्य योजनामा राखेर काम गर्दैछौँ। र यसका साथसाथै उनीहरूलाई पोषण लगायत स्वास्थ्य स्याहारको लागि पनि महत्वपूर्ण काम गर्दैछौँ। एउटा कुरा फ्री एम्बुलेन्सको कुरा पनि छ, अर्को कुरा पोषण कार्यक्रम पनि छ हामीसँगै, अर्को तेस्रो कुरा चाहिँ प्रदेश सरकारसँग जुन विशेषमा तपाईँहरूलाई आवश्यक के छ त्यसमा 1 पठाउनुहोस् भन्दाखेरि हामीले विशेष अन्तर्गत 1 प्रायोरिटी तोकेर सुत्केरी महिलाको स्याहार र यो चाहिँ नवजात शिशुहरूको स्वास्थ्यको लागि पनि त्यसमा 40 लाख रुपियाँ स्वीकृत भएर आएछ। त्यो कार्यक्रमलाई पनि जोडेर उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर, पोषणलाई ध्यानमा राखेर काम गर्दैछौँ हामी।
यो त स्वास्थ्यका कुराहरू भए, अन्य क्षेत्र पनि हेर्नुपर्ने हुन्छ नि।
अन्य क्षेत्रहरूमा जस्तो अब त्यहाँ धेरै मान्छेहरू साइलका चाहिँ हाम्रो भारतमा रोजगारीको रूपमा जाने अत्यन्त गरिबी अवस्थामा रहेको ठाउँ हो, त्यसैले हामीले दलितको लागि पनि काम गर्दैछौँ, दलितका क्षेत्रमा पनि काम गर्दैछौँ। यसपालि हलियाको समस्या छ, त्यसमा हलिया कार्यविधि लिएर उनीहरूको क्षेत्रमा पनि काम गर्दैछौँ, दलितका क्षेत्रमा पनि काम गर्दैछौँ, महिलाका क्षेत्रमा पनि काम गर्दैछौँ, विद्यालय सुधारको लागि पनि थुप्रै काम गर्दैछौँ। यसपालि चाहिँ विद्यार्थी संख्या नभएका एकदम न्यून विद्यार्थी भएका स्कुलहरूलाई चाहिँ मर्ज गरेर शिक्षामा सुधार गर्दैछौँ, प्रभाव व्यवस्थापन पनि हामी गर्दैछौँ। यसरी यो कामहरू काम गरिरहेका छौँ।
महिला, दलित र हलियाको क्षेत्रमा हामी काम गर्दैछौँ भन्नु नि,
हजुर,
कस्तो काम गर्दै हुन्छ बताइदिनु।
पहिलो कुरा, यो महिलाको लागि त सशक्तिकरण कुराहरू पनि हामी गर्दैछौँ।
हजुर,
महिला सशक्तिकरणको काम गर्दैछौँ र महिलाहरूलाई स्वास्थ्य उपचारमा पनि काम गर्दैछौँ, उनीहरूको नेतृत्व विकासमा पनि हामी काम गर्दैछौँ, आय आर्जनमा पनि हामी काम गर्दैछौँ। गाउँपालिकामा उपलब्ध स्रोत साधनमा रहेर महिलाहरूका क्षेत्रमा पनि बजेट विनियोजित कार्यक्रमहरू बनाएर काम गर्दैछौँ। जस्तो हामीले चाहिँ महिलाहरूको क्षेत्रमा त्यहाँका दलित, त्यहाँका गरिब मान्छेको आय आर्जनका कामहरू गत साल चाहिँ हामीले चाहिँ साइली गाउँपालिका वडा नम्बर 3 चाहिँ यो तपाईँको घरेलु जुन छ त्यहाँ रहेको अल्लो प्रशोधन गरेर अल्लोबाट लुगा उत्पादन गर्ने कामहरू को तालिम पनि दिउँ, मसिनहरू उत्पादन गरेका छौँ, चप्पल बनाउने कामहरू पनि गर्दैछौँ। र यस्तै कृषिमा हाम्रो बाख्रा पालन, तपाईँको फलफुल खेती, अदुवा खेती जस्ता महत्वपूर्ण क्षेत्र जुन चाहिँ त्यो क्षेत्रमा उत्पादन हुन सक्छ त्यो क्षेत्रमा लगानी गरेर किसानलाई, महिलालाई र त्यसमध्येमा दलितहरूलाई सहभागी गरेर हामी काम गर्दैछौँ। दलितका क्षेत्रमा चाहिँ सशक्तिकरण जस्ता कार्यक्रमहरू बढाइराखेका छौँ र हलियाको क्षेत्रमा चाहिँ हामीले चाहिँ साइली गाउँपालिकाले एउटा कार्यविधि नै बनाएर हलियाहरूको उत्थानको लागि, पुनस्थापनको लागि महत्वपूर्ण काम गरेको छ। त्यो डोरी जिल्लामा चाहिँ हामी हलिया कार्यविधि पारित गर्ने 2 गाउँपालिकाको रूपमा हामी लिएका छौँ र हलियाहरूका सबै मुद्दालाई समग्र सम्बोधन गर्नको लागि कार्यविधिकै मार्फत काम गर्दैछौँ। त्यसमा हलियाहरूको तथ्याङ्क संकलन छ, उनीहरूको पुनस्थापन छ, आय आर्जनको कुरा पनि छ, थुप्रै कुराहरू छन्।
यहाँले भन्नुभयो नि हामीले कृषिको क्षेत्रमा स्थानीय उत्पादनहरूलाई वृद्धि गर्ने सन्दर्भमा हामीले काम गर्दैछौँ भन्नुभयो, होइन, सबैसँग पुँजी नहुन सक्छ, त्यस्तो अवस्थामा उहाँलाई केही सहुलियतका कुराहरू पनि छन् कि?
त्यही त, पहिलो वर्ष चाहिँ हामीले चाहिँ त्यहाँको लोकल उत्पादन हुने चिजहरूलाई प्रायोरिटी गरेर त्यहाँ थुप्रै यो विशेष गरी साइल गाउँपालिका चाहिँ यो खप्तडको पेरिफेरीमा जोडिएको गाउँपालिका हो, त्यसमा थुप्रै जडीबुटी छ, वन समुदाय छ र त्योभित्र चाहिँ प्रशस्त मात्रामा खेर जाने अल्लोहरू पाइन्छ। त्यसरी त्यो अल्लोलाई परिशोधन गरेर त्यहाँका मान्छेले आय आर्जनमा शिव विकास पनि भयो र आय आर्जनको क्षेत्रमा पनि काम गर्न सकियोस् भनेर उनीहरूलाई तालिम दिएका छौँ हामीले र मसिनहरू खरिद गरेर दिएका छौँ। अरू तिनीहरूलाई एउटा घरै बनाएर यो मसिन राख्ने र तालिम पनि दिन सकिने खालको घर उत्पादन घर बनाएर पनि हस्तान्तरण गरेका छौँ। र पहिलो चरणमा तपाईँको अल्लोलाई सम्बन्धित तालिम र मसिन सामग्रीहरू दिएका छौँ र यो वर्ष पनि त्यसलाई निरन्तर दिने गरी त्यहाँका मान्छेले खेलेको अल्लो संकलन गरेर त्यो मार्फत अल्लोबाट लुगाहरू बनाउने कामलाई पनि अगाडि बढाइराखेका छौँ।
उत्पादन गरेर मात्र हुँदैन, बजारीकरणको व्यवस्था कसरी गर्नुभएको छ?
त्यो त यो समग्र रूपमा विकट भएको कारणले यसमा समस्याहरू थुप्रै छन्। गाउँपालिका आफ्नै समस्याहरू छन्। मेन बाटोसँग जोडिएन भने उत्पादन चाहिँ सदरमुकाम पुर्याउन टाढा महँगो हुने समस्या छ र योसँग सम्बन्धित हामीले चाहिँ दुई तिनवटा काम गर्यौँ गत वर्ष र यो वर्ष रनिङ भइराखेको छ। एउटा चाहिँ अल्लोबाट उत्पादित चिजहरू बनाएर बजारमा पुर्याउने काम गर्दैछौँ हामी। त्यसको मार्केटिङको लागि पनि चिन्ता व्यक्त गरेर त्यसको प्लान अनुसार मार्केटिङ गर्ने गाउँपालिकाले गरिदिने, उत्पादन गरेको चिज खेर नजाओस् भन्ने किसिमले काम गरिरहेका छौँ। अर्को कुरा त्यो चप्पल उत्पादन गर्ने काम पनि साइलमै गरेका छौँ हामीले। तालिम त्यसको लागि र मेटेरियलहरू उपलब्ध गरायौँ, मसिन दियो र तालिम पनि दियौँ। अब तिनीहरूले उत्पादन गरेको चिजहरू गाउँपालिकाले सहजीकरण गरेर त्यसलाई बिक्री वितरण गर्ने कुरामा लाग्छ र यो वर्ष पनि त्यसलाई निरन्तर रूपमा अगाडि बढाउने कुरामा लागिरहेको छ। अर्को कुरा साइलमा चाहिँ कृषि अन्तर्गत यो जुन आलु उत्पादन हुन्छ, यो आलु चाहिँ अत्यन्त मिठो, नेपालकै सबैभन्दा मिठो आलु साइलमा फल्छ। त्यो आलुलाई बजारीकरण गर्ने तिनीहरूले उत्पादन गरेको चिजहरू खेर जानु हुँदैन भन्ने किसिमले निरन्तर रूपमा बाटोलाई कम्तीमा एउटा बाटो भए पनि त्यो सडक सदरमुकामसम्म पुर्याउने बाटोलाई बाह्रै महिना सञ्चालन गरेका छौँ र त्यसको प्रचार प्रसार गरेर त्यसलाई बिक्री वितरण गर्ने कुरामा पनि लागिरहेका छौँ। र आलु उत्पादनमा किसानको हौसला बढ़ोस् भन्ने किसिमले आलु उत्पादनमा पनि केही अनुदानहरू ल्याएका पनि छ। यो वर्ष आलुमा उत्पादन छ र केही पकेटहरू क्षेत्र तोकेर आलुलाई प्रवर्धन गर्ने कुरामा लागिरहेका छौँ।
मैले शिक्षाका कुराहरू जोड्न खोजे, शिक्षाको ग्रामीण क्षेत्रमा अहिले पनि सरकारी विद्यालयहरू जो छन् नि उहाँहरूको स्तर वृद्धि हुन सकेन, विद्यार्थीहरूले राम्रो नतिजा ल्याउन सकेनन् भन्ने कुराहरू आइरहेका छन्। यहाँको पालिकामा अब सामुदायिक विद्यालयहरू बढी छन् होइन, अब तिनलाई पनि व्यवस्थित गर्नुपर्ने हुन्छ, सबै स्थानीय तहकै जिम्मा पनि छ।
यो नेपालकै समस्या सामुदायिक स्कुलको स्तर चाहिँ दिन प्रतिदिन घटेको विषय एउटा चिन्ताको विषय हो। साइल गाउँपालिका अवस्थामा त्यस्तै छ, कुनै उल्लेखनीय रेकर्ड कायम गरेको छैन। त्यसलाई सुधार गर्नको लागि बारम्बार साइल गाउँ कार्यपालिका त्यहाँका बुद्धिजीवीहरूसँग सल्लाह गरिरहेका छौँ र यही चिन्तालाई मध्यनजर गरेर हामीले पहिलो चरणमा चाहिँ स्कूल मर्ज गर्यौं, स्कूललाई समायोजन गरेका छौँ। किन भन्दाखेरि विद्यार्थी संख्या कम भएका स्कूल खोलेर जुन चाहिँ भइराखेको अवस्थामा स्कूलहरूलाई विद्यार्थी संख्या न्यून भएको स्कूललाई नजिकको स्कूलमा गाभेर शिक्षकको र विद्यार्थीको संख्या हेरेर त्यहाँ शिक्षक दरबन्दी मिलान गर्ने काम गर्दैछौ। अर्को कुरा हामीले यो वर्ष सम्म हामी के गर्दैछौ भने यही स्कूल प्रशासनलाई अलिकति मजबूत गर्ने गरी तपाईँको प्रव्यवस्थापन गर्ने काम पनि हामी कार्ययोजनामा राखेका छौँ। प्रव्यवस्थापन भनेको के हो भने अहिले चाहिँ तपाईँको उच्च माविको टिचर पनि तपाईँको एसएल पास भएको मान्छे नेपालमै देखिन्छ,
हजुर,
त्यो अवस्था साइलमा पनि छ। त्यसैले कम्तीमा कानून योग्यता र क्षमताको आधारमा प्रव्यवस्थापन गर्ने, प्रव्यवस्थापन भइसके पनि स्कूल प्रशासन राम्रो बन्छ र शैक्षिक सुधार हुन्छ भन्ने कुरामा लागिरहेका छौँ।
गुणस्तरीय भइरहेको छैन,
गुणस्तरीय भएको छैन यो कुरा हामी स्वीकार गर्छौँ, तर यसमा यो नीतिगत रूपमा चेन्ज गर्दै लैजाने कुरा छ। पहिलो कुरा स्कूल प्रशासनलाई मजबुत बनाउने हो, प्रव्यवस्थापन गर्ने हो, स्कूल समायोजन गर्ने हो र सबै कुरा भइसकेपछि स्कूलमा निरन्तर रूपमा अनुगमन गर्दै गयो, अनुगमनको पाटोलाई पनि सँगसँगै लैजाँदै गर्यो भने स्कूलमा सुधार आउँछ भन्नेमा हामी लागेका छौँ। गत साल हामीले चाहिँ परीक्षा प्रणालीहरू जस्तो कम्तीमा 8 क्लासको परीक्षाहरू साइल गाउँपालिका स्तरीय बनाएर त्यसमा स्कूलहरूको स्तर निर्धारण गरेका छौँ। हामीले कुन स्कूलको क्वालिटी कस्तो छ भन्ने कुराका फाइन्ड आउट गरेर त्यही अनुसारका हामी सुधारका काम पनि गर्दैछौँ।
कृषि शिक्षा स्वास्थ्यमा हामीले विशेष जोड़ दिएका छौँ र सड़क प्रतिसँग जोड़िएको छ यहाँले भन्नुभयो होइन, यसको लागि पालिका पनि आत्मनिर्भर हुनुपर्छ आर्थिक हिसाबले।
त्यही त, अब यो अत्यन्त न्यून आय तपाईँको आय संकलन यो तपाईँको अर्थ संकलन बजेट संकलनमा पर्दछ हाम्रो, किन ग्रामीण क्षेत्र
राजस्व कम उठ्छ
हाम्रोमा लगभग लगभग 2078-79 चाहिँ हाम्रो 6 लाखको हारमा राजस्व उठाइदियो भने 79-80 चाहिँ हजुरको 20 लाख जतिको राजस्व सङ्कलन गरेको छ र नेपालमा भएको करोडौँ रुपियाँको राजस्व सङ्कलन गर्ने गाउँपालिका नगरपालिकाहरू पनि छन्। त्यसैले यो आन्तरिक स्रोत न्यून भएको कारणले जुन सङ्घीय सरकारबाट प्राप्त अनुदानहरू छ त्यसमा धेरै पैसाहरू सशक्त भनेर आउँछ जुन कुरा चाहिँ केन्द्र सरकारले नै तय गरेर पठाउँछ। त्यसमा तपाईँको तलबहरू त्यसैमा हुन्छ, थुप्रै कर्मचारी शिक्षकको तलब हुन्छ, प्रशासनिक खर्च त्यसै हुन्छ। त्यसैले विकास बजेट भनेको लगभग 4-5 करोडभन्दा बढी जाँदैन। त्यसैले यो भौगोलिक विकटता ठुल्ठुलो एक गाउँबाट अर्को गाउँ जानलाई पनि एक दिन लाग्ने वडा पनि छन्।
हजुर,
त्यस्तो कुरामा यो पैसा अत्यन्त न्यून हो। सरकारी जोपाईको यो नेपाल सरकारले पनि भौगोलिकतालाई पनि ध्यानमा राखेर दुर्गम क्षेत्रको विकासको लागि पनि विशेष प्रायोरिटी तोकेर काम गर्नुपर्छ र साइली गाउँपालिकाले यस्ता यो टाढाका दुर्गम वडाहरूलाई बस्तीहरूलाई जोड्नको लागि निरन्तर रूपमा काम गरेको छ। सडकको कुरामा छ, शिक्षाको कुरामा छ, स्वास्थ्यका कुरामा जोडेर काम गर्दैछ। यो वर्ष पनि हामीले जब यो प्रदेश केन्द्र सरकार र स्थानीय सरकार तिनै तहका सरकारको साझेदारीमा हामीले चाहिँ सडक नपुगेको ठाउँमा चाहिँ सडक पुर्याउने लक्ष्य राखेका छौँ। यसमा तपाईँको साइली गाउँपालिकाको वडा नम्बर 3 अहिलेसम्म केही बस्तीहरूमा बाटो पुगेको छैन र त्यहाँ चाहिँ एउटा पर्यटकीय हिसाबले पनि भेलछडा त्यहीँ पर्दछ। कम्तीमा त्यो भेलछडासम्म जोड्नको लागि पनि बाटो बनाउनुपर्छ भनेर 1,40,00,000 रुपियाँ त्यो बाटो मर्मत र बाटो काट्ने कामको लागि तपाईँको साइली गाउँमा वडा 2 वडा नम्बर 3 अन्तर्गत भेलछडासम्म जोड्नको लागि 1,40,00,000 रुपियाँ त्यहाँ बाटोमा विनियोजित गरेका छौँ।
हामीसँग राजस्व कम उठ्छ भन्नुभयो होइन, राजस्व कम उठिरहँदाखेरि यहाँसँग सम्भावना त छन् नि, किनभने खप्तड जोडिएको छ, भेलछडा ठूलो झरना पनि जोडिएको छ, यस्तै किसिमले कृषिको हिसाबले आलुको लागि पनि प्रसिद्ध ठाउँ हो, अन्य ठाउँहरू पनि छन्, धार्मिक सांस्कृतिक ठाउँहरू छन्, पर्यटकीय सम्भावना भएका ठाउँहरू छन्, जडीबुटी छ, अब यसलाई उपयोग गर्ने बेला आ होइन भने
सम्भावना पनि छन्, चुनौती पनि छन्।
हजुर,
साइली गाउँपालिकाभित्र पर्यटकीय दृष्टिकोणले धार्मिक पर्यटकीय हिसाबमा अत्यन्तै महत्वपूर्ण ठाउँ पर्दछ। भेलछडा खप्तर राष्ट्रिय निकुञ्ज पनि साइली गाउँपालिका एरिया छोएको छ र यो कारणले गर्दाखेरि पूर्वाधार अरू धार्मिक पनि छ। तपाईँको धार्मिक रूपमा पनि ठुल्ठुलो हाम्रो त्यहाँ देवी देवताहरूको वासस्थान मालिकाहरू छन्, गोलेश्वरी, तामागिरी, तपाईँको धनेछडा, अत्यन्त महत्वपूर्ण देवता कालाढुङ्गा, यस्ता महत्वपूर्ण देवताहरू त्यहाँ रहेको छ। धार्मिक पर्यटकीय रूपमा पनि त्यसलाई विकास गर्न सकिन्छ, खप्तरलाई जोड्ने मूल बाटोको रूपमा पनि त्यसलाई प्रयोग गर्न सकिन्छ। भेलछडा झरनाको अवलोकन यदि त्यहाँ बाटो र भौतिक विकास भयो भने अवलोकन मान्छे थुप्रै आउन सक्छन् र कृषि जडीबुटी जस्ता कुराहरूले पनि त्यहाँको आय आर्जनलाई इन्कम आय स्रोतलाई चाहिँ बढाउन सकिन्छ। तर अहिले चाहिँ पूर्वाधारकै कुरामा हामी अल्झिरहेका छौँ। भेलछडा जानुलाई बाटै छैन, पहिला बाटो बनाउनु पर्यो अनि मात्रै त्यहाँ पर्यटकहरू आन्तरिक तथा बाह्य पर्यटकहरू आउने हुन्। खप्तर जानलाई बाटै छैन, पहिला त्यो बाटो बनाउनमा हाम्रो लगानी गर्नु पर्यो। ठुल्ठुलो त्यो देवी देवता मन्दिरहरू छन्, मालिकाहरू छन्, त्यहाँ जाने बाटै छैन। अब अहिलेको सन्दर्भमा चाहिँ हप्तौ दिन हिँडेर कोही जान सक्दैन, बाटो भयो भने तुरन्तै मान्छेहरू।
मैले जोड्न खोजेँ, सबै पालिकाहरू एकै किसिमको छैनन्, अवस्था र व्यवस्था अनुसार चाहिँ फरक फरक छन्, किनभने दुर्गम र सुगममा पनि यो फरक देखिन्छ। यस्ता कुराहरू यहाँहरूको महासंघ छ, त्यो मार्फत पनि संघीय सरकार प्रदेश सरकारसँग आवाजहरू उठाउनुहुन्न?
हामीले थुप्रै ठाउँमा पहल गर्यौं, कुरा पनि गर्यौं, तर बजेट बनाउँदाखेरि अब सम्बोधन भइराखेको छैन। जस्तो कुरा कार्तिक चाहिँ 22 राति जुन भूकम्प आयो, यो भूकम्प आउँदाखेरि अन्तर्राष्ट्रिय स्तरका मिडियाहरूले पनि यो कुरालाई उठान गरेको छ र हामीले थुप्रै ठाउँमा प्रयास गर्यौं, ज्ञापन पत्र दियौं, मिटिङ गर्यौं, तर अहिले पनि त्यो साइली गाउँपालिकामा ड्युटीमा गएको भूकम्पको विषयमा न केन्द्र सरकारले न प्रदेश सरकारले सम्बोधन गरेन। विडम्बना त्यहाँनिर छ नि त, र त्यहाँ थुप्रै स्कूलहरू लगभग 4,000 घरहरू क्षति पुगेको छ त्यो भूकम्पले, थुप्रै स्वास्थ्य संस्थाहरू भत्किएका छन् अघिल्लो सालको। अहिले पनि पालमा रहेर स्वास्थ्य सेवा दिइराखेका छौँ हामी र स्कूलहरू सबै छानाहरू भत्किएका छन्, तर केन्द्र सरकारले र प्रदेश सरकारले सम्बोधनै गर्दैन, हाम्रो कुरै सुन्दैन। यो कारणले गर्दाखेरि चुनौती भइराखेको छ हामीलाई।
हजुर, यहाँहरूले त्यो कुरा पुर्याउन नसक्नु भएको हो या उहाँहरूले नमान्नु भएको हो?
समग्र मैले डोटीको कुरा गरे,
हजुर,
समग्र सुदूरपश्चिमको कुरा गरे, त्यो भूकम्प चाहिँ हाम्रो डोटी जिल्लाको विशेष गरी पूर्वी चौकी साइल आदर्श नगरपालिका यसरी गएको छ भने यसका साथसाथै अछाम र बाजुरा पनि भूकम्पले क्षति पुर्याएको छ। तर समग्र सुदूरपश्चिममा गएको भूकम्पको विषयमा प्रदेश सरकारले पनि सम्बन्ध गरेन, केन्द्र सरकारले पनि सम्बन्ध गरेन। त्यसैले यो राज्यले हेर्ने दृष्टिकोण पनि फरक छ। हाम्रो उहाँको भूकम्प जाँदाखेरि कसैले सुन्दैन,
भूकम्प जाँदाखेरि सुन्दैन भने अरू हाम्रो कुरा कसरी सुन्ला? यी कुराहरू सुन्नुहोस् भनेर यहाँहरूको महासंघ छ नि, महासंघले के गर्दैन?
महासंघले पनि यो विषयमा कुरा उठाएकै हो, नउठाएको होइन। हाम्रो यो सुदूरपश्चिम महासंघले पनि, गाउँपालिका महासंघले, अब केन्द्रले उठाए कि उठाएन, केन्द्रको बैठकमा हामीले उठायौं र केन्द्रले उठाए कि उठाए मलाई त्यति थाहा छैन। तर सुदूरपश्चिम महासंघले डोटीका नौवटै पालिकाका अध्यक्षहरूले, त्यहाँका राजनीतिक दलहरूले उठाएको हो। तर केन्द्र सरकारले भूकम्प गएकै कुरा सुन्दैन भने हामी जस्तो सामान्य मान्छेको कुरा, सामान्य गाउँपालिका अध्यक्षको कुरा कसरी सुन्छ भन्ने कुरा म त पर्सनली गर्न चाहन्छु।
अब यो हामी निर्वाचित भएपछि पहिलोचोटि महासंघमा हामी सहभागी भएको छन्, हाम्रा साथीहरू सहभागी भएको छन्। त्यसैले अब यो यिनीहरूको बैठक होला, त्यसमा चाहिँ उनीहरूले यो महत्वपूर्ण विषयमा कुरा गर्लान्। विपन्न अथवा दुर्गम क्षेत्रका गाउँपालिकाहरू, सम्पन्न गाउँपालिकाहरू, यो बीचको दूरीलाई कसरी कम गर्ने, दुर्गम क्षेत्रका पालिकाको विकासको लागि कसरी राज्यलाई बढी जिम्मेवार बनाउने भन्ने कुरा उड्ला। म आफू सहभागी भएको बैठकमा चाहिँ निरन्तर रूपमा मैले कुरा गरेका छौं। दुर्गम क्षेत्र भौगोलिक विकृतलाई हेरेर संघीय सरकारले, प्रदेश सरकारले चाहिँ बजेट विनियोजित गर्नुपर्छ भनेर हाम्रो आवाज चाहिँ उठाएकै छौं।
साइल गाउँपालिका छ डुटी जिल्लाको, त्यसको विकासको लागि छिमेकी पालिकाहरूसँग पनि सम्बन्ध अथवा समन्वय आवश्यक हुन्छ, किनभने यहाँहरू अन्य पालिका भएर त्यहाँ प्रवेश गर्नुपर्ने हुन्छ। अन्य पालिकाहरूको सम्बन्ध कस्तो छ यहाँको
विकासका कुरामा? हामी अन्य पालिकासँग पनि हाम्रो नियमित रूपमा समन्वय सहकार्य नै छ। जस्तो साइल गाउँपालिका जानको लागि हामी दिपाइल सिकी नगरपालिका, आदर्श गाउँपालिका, अनि मात्र साइल पुग्ने हो।
हजुर,
त्यसैले हामीले निरन्तर रूपमा हामी दिपाइल सिकी नगरपालिका, आदर्श गाउँपालिका र साइल गाउँपालिकाको बीचमा जुन दिपाइल मेलेग पातियालले जुन साइल जोड्ने सडक छ, यसको लागि हामी लगभग 20 वर्षदेखि काम गरिरहेका छौँ, कुरा उठाइरहेका छौँ। र अर्को कुरा, हाम्रो सिलगढीदेखि जो झिगडाना जाने बाटो छ, त्यो बाटो चाहिँ साइल जोड्न छोटो हुन्छ। त्यो बाटोको लागि चाहिँ झिगडाना केलाबारी सडकको लागि पनि काम गर्दैछौँ र त्यसैले दिव्या सिंह नगरपालिका र पूर्वी गाउँपालिकासँग निरन्तर समन्वय सहकार्यमा कुरा गरेका छौँ।
हामी कुराकानीको अन्त्यतिर पनि पुगिसकेका छौँ। यहाँ चाहिँ साइल गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, होइन, यहाँ कुनै एउटा राजनीतिक पार्टीबाट निर्वाचित भएर त्यो ठाउँमा पुग्नु भएको छ, अब सबैको साझा व्यक्ति हुनुभएको छ। तर काम गर्दै जाँदाखेरि अन्य पार्टीका व्यक्तिहरूसँग पनि समन्वय गर्नुपर्ने हुन्छ, किन समग्र विकासको लागि अन्य राजनीतिक दलहरूसँगको सम्बन्ध कस्तो छ यहाँको?
अब हामी निर्वाचित भइसकेपछि हामी सबै साझा मान्छे हौ, समग्र विकास, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, बाटो सबै कुरामा काम गर्नुपर्ने हुन्छ। सबै राजनीतिक दलहरू, सबै यो देश बनाऊ भनेर स्थापित भएका पार्टी हुन्, यी सबैसँग हामीले समन्वय गरेर अगाडि बढिरहेका छौँ र अझ पनि उहाँहरूसँग सल्लाह सुझावहरू, जस्तो हामी बजेट बनाउँदाखेरि पनि उहाँहरूसँग बसेर छलफल गरेका छौँ। हामीलाई सुझाव दिनुहोस्, हामीसँग भएको स्रोत साधनहरू यो, यही भित्र रहेर काम गर्ने हो भनेर हामीले प्रत्येक वर्ष चाहिँ बजेट बनाउनुभन्दा अगाडि राजनीतिक दलका मान्छेहरू, समाजसेवीहरूसँग बसेर छलफल गरेर अगाडि बढिरहेका छौँ। अरू अब औपचारिक अनौपचारिक रूपमा राजनीतिक दलका समाजसेवीहरू, जो समाजमा ठूलो लगानी गरिरहेका छन्, वर्षौंदेखि काम गरेका छन्, शुभचिन्तकहरू, बुद्धिजीवीहरूसँग निरन्तर रूपमा औपचारिक र अनौपचारिक रूपमा सल्लाह सुझाव लिने काम निरन्तर भइराखेको छ, हुने पनि छ।
साइल गाउँपालिकाको जनता सामु जुन यहाँले प्रतिबद्धता गर्नुभएको थियो नि, जुन घोषणा पत्र लिएर निर्वाचनमा जानुभएको थियो नि, ती कार्यक्रमहरू कार्यान्वयन गर्न सकिने सम्भावना कतिको छ, के देख्नुहुन्छ, के भन्नुहुन्छ?
त्यही त, अब यो जुन चुनावताका कुराहरू पनि छन्,
हजुर,
घोषणा पत्रमा लेखेका कुराहरू पनि छन् र कतिपय कुराहरू हामी राजनीति यो निर्वाचित भए पनि नभए पनि निरन्तर रूपमा हामीले उठाइरहेका मुद्दाहरू पनि छन्।
हजुर,
हामी यो पदमा नभए पनि हामीले उठाउनु पर्ने मुद्दाहरू पनि छन्। जस्तो हामीले त्यहाँका जनताको एउटै मात्र माग हो, पहिलो माग त्यो के हो भने साइली गाड जुन छ, जुन खपतडबाट बग्छ, त्यो चाहिँ 6 महिना ठूलो रूपमा ठूलो बाढी आउँछ, त्यो तर्ने पुलहरू छैन, त्यो निरन्तरमा हामी 20 वर्षदेखि त्यो उठाइरहेको। एउटा मात्रै मुद्दा के हो भने शालिगाडमा पुल हुनुपर्छ भनेर, त्यो पुल बनाउने कुरामा हामी 20 वर्ष त्यसै हामी यो मुद्दामा लाग्यौं। फेरि निर्वाचित भइसकेपछि पनि त्यही मुद्दामा लागेका छौँ र कतिपय कुरा हाम्रो बसमा हुन्छन्, कतिपय कुरा समन्वयको तरिकाले पनि जानुपर्ने, हल हुनुपर्ने कुरा हुन्छ। त्यो शालिगाडको पुलको लागि निरन्तर रूपमा म यो सालको बजेट बनाउँदाखेरि पनि तीनचोटि म काठमाडौँ आएँ, सबै ठाउँमा म धाएँ र मैले सुने अनुसार त्यो पुलमा रातो कितामा परेको छ र बजेट चाहिँ 5 लाख रुपियाँ विनियोजित भएको कुरा मैले सुने। लगभग लगभग त्यो पुल चाहिँ 12 करोड हाराहारीमा 10-12 करोड बन्छ त्यो पुल, तर संघीय सरकारले 5 लाख विनियोजित गर्छ। चुनौती त त्यसैमा हुन्छ नि, त्यो पुल बनाउनै अझै 4-5 वर्ष लाग्छ, सबै मुद्दाहरू पूरा नहुन सक्छन्। तर त्यो मुद्दाको लागि हामी निरन्तर रूपमा उठान गरिरहेका छौँ, पहल गरिरहेका छौँ, त्यो मुद्दाको लागि त्यो विकासका कुराहरूलाई पूरा गर्नेको लागि दौडिरहेका छौँ। त्यसै गरी शालिगाडको पुललाई पनि यही के तपाईँको सिंहदराभित्र जुन रेडियो नेपाल छ, यो रेडियो नेपाल मार्फत रेडियो मार्फत पनि म यो अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री यहाँ नेपाल सरकारलाई पनि अनुरोध गर्न चाहन्छु कि ब्रिगेड क्षेत्र जुन चाहिँ त्यो अझ फेरि अलिकति महत्वपूर्ण पुल छ, म यो कुरा विषयमा फेरि म थप बोल्न चाहन्छु, जुन खुटिया दिपाइल मेललेक पात्याल्ला चैनपुर उरे भन्ज्याक जोड्ने पुल हो त्यो
फास्ट ट्याग
होइन, यो पुल बन्यो भने तपाईँको चाइना जोड्ने पुलको रूपमा विकास गर्न सकिन्छ। त्यसरी यो पुलको लागि पनि सबैसँग म अनुरोध गर्न चाहन्छु, यो पुलको लागि सबैले पहल गर्दैन अनुरोध गर्न चाहन्छु। र अरू थुप्रै मुद्दाहरू छन् जुन मुद्दाहरू निरन्तरमा प्रयास गरिरहेका छौँ, हामीले उठान गरेका मुद्दाहरू शिक्षा कुरामा छौँ, स्वास्थ्यको कुरा पनि छन्, स्कुलको कुरा पनि छ, पर्यटनको कुरा पनि छ, यी सबै मुद्दामा हामीसँग उपलब्ध संसाधन र हाम्रो क्षमता बुद्धि अनुसार हामी निरन्तरमा यीलाई पूरा गर्ने कुरामा लागिरहेका छौँ। सबैको साथ सहयोग आवश्यक छ, कतिपय मुद्दा हाम्रो हातमा छ, निरन्तर हामीसँग भएको संसाधनको कै अधीनमा रहेर काम गर्न सक्छौँ। कतिपय कुराहरू समन्वयमा प्रदेश सरकार, केन्द्र सरकार, अरू जाति निकायहरूसँग समन्वय गरेर पूरा गर्नुपर्ने हुन्छ, हामी त्यसलाई निरन्तरमा उठाइरहेका छौँ।
हुन्छ, हामीलाई समय दिनुहो। रोटी जिल्लाको साइल गाउँपालिकामा भइरहेका काम, त्यहाँका समस्या, समाधानका उपायका बारेमा अथवा समाधानका लागि भइरहेका प्रयासका बारेमा यहाँले जानकारी गरिदिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद छ यो जुन अवसर दिनुभयो मलाई, लोकप्रिय नेपालकै लोकप्रिय सञ्चार माध्यम पुरानो यो रेडियो नेपाललाई पनि धेरै धन्यवाद दिन चाहन्छु।
आजको रूपान्तरणमा हामीले कुराकानी गर्यौं सुदूरपश्चिम प्रदेश अन्तर्गत रोटी जिल्लाको साइल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीसँग। यसै कुराकानी सँगसँगै रूपान्तरण कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक सहकर्मी सुरेन्द्र पौडेललाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।